यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। सरकारद्वारा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि 3 सदस्यीय सिफारिश समिति गठन। तराईका जिल्लामा आज अत्यधिक गर्मी भैरहवामा सबैभन्दा बढ़ी 44 डिग्री तापक्रम मापन। सन् 2025 आप्रवासन मार्गहरूमा करिब 8,000 मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन निकाय आईओएमको रिपोर्टमा उल्लेख। र युए विरूद्धको दोस्रो T20 खेलमा नेपाल 8 विकेटले विजयी। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई नतिजा निकाल्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले कुनै पनि बहानाबाजी नगरी नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिनुभयो। मन्त्रालयहरूबीच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताउनुभयो। उहाँले बजेट र कानूनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न सचेत गराउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धता अनुसार काम अघि बढ़ने बताउनुभयो। विज्ञहरूको ज्ञानलाई सरकारी नीति कार्यक्रम र बजेटमा रूपान्तरण गर्न उहाँले निर्देशन दिनुभयो। अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रासंगिक प्रावधानहरूको खारेजी र नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिनुभयो। छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्री समक्ष ब्रिफिङ गर्नुभएको थियो। प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोत साधनको माग गर्नुभयो। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको संयोजकत्वमा 3 सदस्यीय सिफारिश समिति गठन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। समितिमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनु भएको छ। मन्त्री परिषदको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिमखडा र रोशन बहादुर साक्येलाई नियुक्ति गर्ने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। बैठकले नेपाल विशेष सेवा ऐन 2042 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो।
नेपाल विशेष सेवा ऐन 2042 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने। मतदाता नामावली ऐन 2073 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
मन्त्री परिषद बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2073 संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन 2073 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। मोरङको सुन्दर हरैचास्थित गोठ गाउँमा आज आयोजित पूर्वाञ्चल विश्वविद्यालयको 14 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीति समाज निर्माणका लागि आवश्यक भए पनि यसको प्रयोग उचित स्थान र सन्दर्भमा हुनुपर्नेमा जोड़ दिनुभयो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा र विषयगत समितिका काम कार्यवाहीलाई अघि बढ़ाउन प्रतिनिधि सभा नियमावलीको मस्यौदा प्रतिवेदनले महत्वपूर्ण मार्गदर्शन गर्ने बताउनु भएको छ। आज प्रतिनिधि सभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन 2083 ग्रहण गर्दै सभामुख अर्यालले समितिको अथक प्रयासबाट तोकिएको समय सीमा भित्रै तयार भएको मस्यौदा प्रतिवेदन आगामी सदनमा पेश गरिने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले समय सीमा नाघिसक्दा पनि नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य पूरा नभएको प्रति असन्तुष्टि जनाउँदै निर्माण कार्यमा भएको ढिलाइको स्पष्टता र जवाफदेहिता आवश्यक रहेकोमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मध्य प्रदेश लगायत तराईका जिल्लामा आज अत्यधिक गर्मी बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। धनगढ़ी र नेपालगंजमा 43 डिग्री, भैरहवामा 44 डिग्री, वीरगंजमा 39 डिग्री, जनकपुरमा 38 डिग्री पुगेको छ। काठमाडौँमा 33 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। विभागले बिहिबारसम्म तराईका केही जिल्लामा लू चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागका मौसमविद विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढ़ी तातो रहने सम्भावना रहेको छ। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका साथ बेलटार बजारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। बेलटार बजार स्थित लक्ष्मीनारायण खड्काको घरमा आज बिहान लागेको आगलागीबाट 70 वर्षीय लक्ष्मीनारायण खड्का र 30 वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिनुभयो। आगलागीबाट लक्ष्मीनारायणका छिमेकी रविन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख 11 गते निर्वाचन हुने भएको छ। कांग्रेस सहमहामन्त्री प्रकाश रसाईली स्नेही संयोजक रहेको संसदीय दलको नेताका निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो। पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्ण बहादुर श्रेष्ठ, सिनियर डिभिजनल इन्जिनियर सहित दुईजना विरूद्ध 4,22,75,000 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानीका अनुसार इन्जिनियर श्रेष्ठ र विभागका सहायक पथ प्रदर्शक देवकला अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। बाँकेको डुडुवा गाउँपालिका 6 हिरमिनियाका किसानले खेती प्रणाली नै परिवर्तन गरेका छन्। एक समय तरकारीको पकेट क्षेत्रका रूपमा चिनिएको हिरमिनिया अहिले बेमौसमी मकै खेतीको केन्द्र बन्दै गएको छ। करिब 600 घरधुरी मध्ये अधिकांश किसान अहिले मकै खेतीमा व्यस्त छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
तरकारी खेतीमा बजार अभाव, भण्डारणको समस्या र बारम्बारको नोक्सानीपछि किसानहरू विकल्प खोज्न बाध्य भए। त्यसपछि उनीहरूले रोजे बेमौसमी मकै खेती। अहिले धेरै किसानले आफ्नै जमीनसँगै भाडामा जग्गा लिएर समेत व्यावसायिक रूपमा मकै खेती विस्तार गरिरहेका छन्। मकै खेतीमा तल्लीन किसान नेतराम मौर्य:
आफ्नो पुर्खौली जग्गामा मेरो 30-40 कट्ठा छ, मैले लिजमा लिए छु 100 बिघा, टोटल मकै मेरो 200 कट्ठामा छ मकै सबै मिलाएर। तरकारीको यहाँ मूल्य हुँदैन, तरकारी को इन्डियाबाट लाएर फालिदिन्छ। नेपालको तरकारी अब जो किन्दै किन्दैन, इन्डियाको बोरक बोरा जान्छ, अब यहाँ कोही किन्दै आउन्न नेपालको सब्जी।
तर मकै खेती पनि समस्या मुक्त भने छैन। उन्नत बिउ र मलको अभाव किसानका लागि ठूलो चुनौती बनेको छ। समयमै मल नपाउँदा उत्पादनमा असर पर्ने गरेको किसानहरू बताउँछन्। जेन तेन बिउ र मलको व्यवस्थापन गर्दै खेती गरिरहेको बताउनुहुन्छ अर्का किसान राधेश्याम यादव:
हम लोग मक्का का कारोबार करी थन, यहाँ बीज नै मिल पावत है समय से, हम लोग कहीं इंडिया से लाए हैं, कहीं कहीं से लेके आओ, बीज लगाओ, समय से बीज नहीं मिल पावत है, समय से मल नहीं मिल पावत है, समय से खाद नहीं मिल पावत है।
किसान स्थानीय सरकार प्रति असंतुष्ट, अनुदान बीमा प्राविधिक सहय को अभाव में अपने बलबूता में खेती गर्नु परिरहेको उनीहरुको गुनासो छ। सीड भण्डार को व्यवस्था नहुँदा तरकारी खेर जाने अवस्था बनेपछि मकै खेतीमा लागेको किसान मुनिर लोतको भनाई छ।
पहिले तरकारी खेती किया जाता है, तब तरकारी खाइली रखिलिए कोही व्यवस्था नहीं है, भण्डारण के कोही व्यवस्था नहीं है, तो अब मकई के खेती में हम लोगों का ज्यादा फायदा देखा है।
आज भोलि हिर्मिनिया का खेतहरु हरियाली मकई बारीले ढाकिएका छन्। यो क्षेत्र अब विस्तारै तरकारी पकेटबाट मकई जोनमा रूपांतरण हुँदैछ, तर यसलाई दिगो बनाउन राज्यको साथ र सहयोग अपरिहार्य देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। सन् 2025 आप्रवासन मार्गहरूमा लगभग 7,900 मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले जनाएको छ। आईओएमले सार्वजनिक गरेको रिपोर्टमा यो सँगै आप्रवासनका क्रममा सन् 2014 सन् 2025 अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिहरूको संख्या 80,000 भन्दा बढ़ी भएको उल्लेख छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले सुरक्षित मार्गहरू पहुँचभन्दा बाहिर हुँदा मानिसहरू खतरनाक अनियमित यात्रामा जान बाध्य हुने गरेको र ज्यान गुमाउने गरेको बताएको छ। अब आर्थिक समाचार।
सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा संशोधन गरेको छ। विकास बजेट खर्च हुन नसकिरहेको बेला सरकारले सो सम्बन्धी नीतिहरूलाई संशोधन गरेको हो। अर्थ मन्त्रालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 संशोधन गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व तेस्रो संशोधन नियमावली 2073 जारी भएको छ। अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन बमोजिमको पूँजीगत रकम रकमान्तरण गर्ने अधिकार सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतलाई प्रत्यार्जन गर्न सक्ने व्यवस्था संशोधनमा गरेको छ। यस संशोधनसँगै पूँजीगत बजेट व्यवस्थापन गर्ने अधिकार विस्तार भएको छ भने त्यसको जिम्मेवारी पनि सम्बन्धित अधिकृतमै रहने व्यवस्था भएको छ। संशोधित नियमावली अनुसार अर्थ मन्त्रालयको अधिकार प्रत्यार्जन भएको छ। यो परिवर्तनपछि सम्बन्धित मन्त्रालयहरू तथा निकायहरूले आफ्नो बजेट अन्तर्गतको बजेट रकम आवश्यकताको आधारमा रकमान्तरण गर्न सक्ने अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रौ गंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राउघाट जलविद्युत आयोजनाको निर्माणको काम 95% सम्पन्न भएको छ। सुरुङ बाँध र विद्युत गृहको भौतिक संरचना निर्माण उपकरण जडान अन्तिम चरणमा पुगेकोले आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको छ। आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रौ गंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले जानकारी दिनुभयो। नेपालको आन्तरिक उडानमा केन्द्रित श्री एयरलाइन्स अब क्षेत्रीय अन्तर्राष्ट्रिय बजारमा समेत उडान गर्ने तयारीमा जुटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिएसँगै कम्पनीले भारत र बंगलादेशलाई प्रारम्भिक गन्तव्य बनाउँदै उडान विस्तार योजना अघि बढ़ाएको जनाएको छ। हालसम्म नन सेड्यूल चार्टर उडानमा सीमित रहेको कम्पनीले अब नियमित उडान मार्फत नयाँ बजारमा प्रतिस्पर्धा गर्ने आधार तयार भएको जनाएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। टी20 सीरिजको दोस्रो खेलमा नेपालले यूएईलाई 8 विकेटले पराजित गरेको छ। कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा 129 रनको लक्ष्य नेपालले 15.5 ओभरमा 2 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कुशल बोर्तेलले अर्धशतकीय पारी खेले। 57 बलमा 12 चौका र 2 छक्का प्रहार गरेका कुशल 84 रनमा नट आउट रहे। कप्तान दिपेन्द्र सिंह ऐरी 23 रनमा नट आउट रहँदा कुशल मल्लले 19 रन जोड़े। सन्तोष यादव भने 1 रनमा आउट भए। यूएईका लागि निलास केसवानी र मोहम्मद अरफानले 1-1 विकेट लिए। पहिले ब्याटिङ गरेको यूएईले पूरै 20 ओभर खेलेर 8 विकेटको क्षतिमा 128 रन बनायो। यूएईका लागि अक्षयदीप नाथले 42 बलमा 53 रन बनाए, तर जितका लागि पर्याप्त हुन सकेन। नेपालका लागि सन्दीप लामिछानेले 3, हेमन्त धामीले 2 तथा नन्दन यादवले 1-1 विकेट लिए। यससँगै 2 खेलको टी20 सिरिज बराबरीमा सकिएको छ। सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग 6 विकेटले पराजित भएको थियो। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। सरकारद्वारा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि 3 सदस्यीय सिफारिश समिति गठन। तराईका जिल्लामा आज अत्यधिक गर्मी, भैरहवामा सबैभन्दा बढ़ी 44 डिग्री तापक्रम मापन। सन् 2025 आप्रवासन मार्गहरूमा करिब 8,000 मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन निकाय आईओएमको रिपोर्टमा उल्लेख। र युए विरूद्धको दोस्रो टी20 खेलमा नेपाल 8 विकेटले विजयी। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।